नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल जेठ 8 गते शुक्रबार, अधिक ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार 22 मे सन् 2026, नेपाल सम्बत 1146, आज अनलाथुवा छ। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। गोर्खापत्र दैनिकले अवरोधका बीच विधेयक पारित शीर्षक दिएर प्रमुख समाचार बनाएको छ, जहाँ अवरोध बीच वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ। तीनवटा विधेयक संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत भएका छन्। निर्वाचनपछिको संसदमा अवरोध बीच बैठक कार्यसूचीमा प्रवेश गरेको पहिलो पटक हो। अवरोध बीच विधेयक पारित गर्दै प्रतिनिधि सभाको बैठक जेठ 12 गतेसम्मका लागि स्थगित भएको छ। यो प्रसंग सविस्तार गोर्खापत्र दैनिकले प्रमुख समाचार बनाएको छ। गोर्खापत्र दैनिकबाट बस पार्कको जग्गा अपचलन शीर्षकको समाचार लिँदैछौ। सरकारी निकायका पदाधिकारी र राजनीतिक दलहरूले मनपरी गर्दा कसरी विकास अवरूद्ध हुन्छ भन्ने उदाहरण बनेको छ पोखरा 9 पृथ्वी चोकको बस पार्क। बस पार्क बनाउन 2032 सालमा अधिग्रहण गरिएको 205 रोपनी जग्गा मध्ये अहिले 26 रोपनी मात्रै खाली छ। अधिकांश जग्गामा सुकुम्बासीका 450 हाराहारी टहरा छन्। मुआब्जाका नाममा पोखरा उपत्यका नगर विकास समितिले सट्टा भर्ना जग्गा दिनेदेखि कौडीको भावमा घडेरी बनाएर बेचेको थियो। राजमार्गसँगै जोड़िएको बस पार्कको जग्गा बसभित्र पस्ने बाटो मात्र राखेर मोहडातिर वारपार व्यक्तिको स्वामित्व कायम गरिएको छ। सट्टा भर्ना बाफत 20 रोपनी 5 आना र सहुलियतमा 16 रोपनी 14 आना जग्गा बिक्री भएको छ। अहिले पोखरा उपत्यका नगर विकास समितिसँग कित्ता नम्बर 8664 148 रोपनी 12 आना जग्गाको मात्र जग्गाधनी पूर्जा छ। 5 दशकसम्म बस पार्क निर्माण शुरू नै गरिएको छैन, बरु समितिका धेरैजसो पदाधिकारीको ध्यान अवैध आर्जनतिर गयो। समिति सम्बद्ध पदाधिकारीले अपारदर्शी तौरले जग्गा बेच्नेदेखि आफू र आफन्तका नाममा घडेरी समेत राखेको देखिएको छ। लामो समय जग्गा धनीलाई मुआब्जा वितरण नहुँदा त्यसैलाई देखाएर समितिका पदाधिकारीले अनुचित काम गरेका देखिएको छ। 2060 सालतिर पोखरा बस पार्क वरपर एउटा घडेरी 50 लाख हाराहारीमा कारोबार हुन्थ्यो। त्यसबेला नगर विकासका पदाधिकारीले बस पार्कको जग्गा 1,80,000 देखि 3 लाख रूपियाँमा घडेरी भनेर बेचेका थिए। त्यसरी घडेरी बेच्दा पनि एक परिवारलाई एउटा दिनुपर्नेमा 3 वटासम्म दिइएको प्रतिवेदनहरूले औल्याएका छन्। समितिका पदाधिकारीहरूले घडेरी बेच्दा आफूहरूले पैसा बुझाएको सुकुम्बासीहरू बताउँछन्। पदाधिकारीबाटै कारोबार उपशीर्षकमा खबर अगाडि छ। बस पार्क सम्बन्धी प्रतिवेदन 2064 यसबारे भनिएको छ। सूर्यबहादुर सीताराम केसी, वीरेन्द्र केसी, क्षेत्रबहादुर केसी, विष्णु बास्तोला, अशोक पालिखे समेतले जग्गा धनीहरूलाई काठमाडौँ तारागाउँ रिसोर्टमा बोलाई प्रति घडेरी 2 लाख रूपियाँका दरले रकम लिई घडेरी बिक्री गरेको बुझिन्छ। अशोक पालिखे समितिको अध्यक्ष हुँदा 4 रोपनी जग्गा बस पार्कमा भएकाहरूलाई एउटा घडेरी दिने निर्णय भएको थियो। समितिले जग्गा धनीहरूलाई 4 रोपनी बराबर 1 घडेरी दिने निर्णय गरेकोमा 2060 सालमा 4 रोपनी बराबर 2 वटा घडेरी दिइएको थियो। बस पार्कको जग्गा अपचलन शीर्षक दिएर पोखराको यो समाचार आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। सुस्तामा प्रहरीलाई नै शास्ति शीर्षकको समाचार लिँदैछौ। बर्खा नजिकै गर्दा नवलपरासीको सुस्तावासीमा त्रास भरिँदै गएको छ। गत वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नियति भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा हुन्छ। सुस्तामा रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपीले आफ्नै उद्धारका लागि ढुङ्गालाई तयारी अवस्थामा राखेको छ। नालाको अभावमा पानीको निकास नभएको र त्यसमाथि नारायणी नदी बस्तीमा छिर्दा यहाँ डुबानको जोखिम अत्यधिक हुने गरेको छ। सशस्त्र प्रहरी बलको एउटा भवनबाट अर्कोमा जान पनि डुङ्गाकै सहारा लिनुपर्ने अवस्था रहेको कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक वसन्त पण्डितले बताउनुभयो। ब्यारेक र खाना खाने कोठा अलग अलग भवनमा छन्, त्यसैले हामी खाना खान जानका लागि पनि डुङ्गाको सहारा लिनुपर्छ। पण्डितले भन्नुभयो 4-5 फिटसम्मको डुबान हुने भएकाले डुङ्गा बिना खाना खान पनि सम्भव हुन्न। सुस्तामा प्रहरीलाई नै शास्ति शीर्षकको यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आज कान्तिपुर दैनिकमा भट्ट र अग्रवाल सहित 29 जना विरूद्ध मुद्दा चलाउन सिफारिश शीर्षकको समाचार प्रकाशित छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसूरमा मुद्दा चलाउन सिफारिश गरेको छ। विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुलाई सिफारिश गरेको हो। सरकारी वकिल कार्यालयका एक पदाधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल र उनकी श्रीमती सुभी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा विरूद्ध मुद्दा चलाउन सिफारिश गरिएको छ। यस्तै जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन रिइन्सुरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्फका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषि राज मोर, सन्दीप चाचान लगायत विरूद्ध पनि मुद्दा लानुपर्ने विभागको सिफारिश छ। विभाग प्रहरी र सरकारी वकिल कार्यालय सम्बद्ध अधिकारीहरूका अनुसार श्रम विभागले अनुसन्धान प्रतिवेदन वैशाख दोस्रो साता नै बुझाएको हो। प्रतिवेदन अध्ययनका क्रममा रहेको ती अधिकारीहरूको भनाई छ, अध्ययन लगभग सकिएको छ, सायद अर्को साता मुद्दा दायर हुन्छ। अध्ययनमा संलग्न एक अधिकारीले भन्नुभयो, बीमा धितोपत्र र शेयर कारोबार सम्बन्धी कानून विपरीत कसूर गरेकोमा आरोपित विरूद्ध 2-10 वर्षसम्म कैद, बिगो बमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफतको माग गरी मुद्दा दायर गर्ने तयारी छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। एमाले राज्य कोषमा फिर्ता गर्यो झण्डै 4 करोड़ शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा आफूसहित 3 भीभीआईपीको वैदेशिक उपचारमा कानून विपरीत राज्यको ढुकुटीबाट खर्च गरिएको 3,90,00,000 राज्य कोषमै फिर्ता भएको छ। जनस्वास्थ्य ऐन 2075 को व्यवस्था विपरीत उपचारका नाममा सरकारी ढुकुटी दुरूपयोग सम्बन्धमा अख्तियारले छानबिन टुंग्याउँदै लाग्दा उक्त रकम सरकारको राजस्व खातामा दाखिला भएको हो। स्रोतका अनुसार तत्कालीन प्रधानमन्त्री ओडीसेत, पूर्व राष्ट्रपति रामवरण यादव र अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालको वैदेशिक उपचारमा खर्च भएको रकम फिर्ता भएको छ। सबै रकम एमालेबाट फिर्ता भएको स्रोतले बताएको छ। एमाले सचिव पद्मा अर्यालको भनाई पनि यो समाचारमा समेटिएको छ। उपचार खर्चबारे पार्टीमा छलफल भएको छैन, तर कतिपय सवालहरूमा बैठकमा छलफल नभए पनि अत्यावश्यक काम कुरा भइसकेपछि मात्रै औपचारिक जानकारी हुन्छ। केही भएको रहेछ भने शुक्रबारको बैठकमा अध्यक्षले औपचारिक जानकारी गराउन सक्नुहुन्छ। बहुदलीय व्यवस्थापछिका हरेक सरकार, बहुदल अघिका सबै सरकारले मन्त्री परिषदबाट भीआईपी देशलाई योगदान पुर्याउने व्यक्ति, गरीब अशक्तहरूको उपचार खर्चबारे निर्णय गर्ने गरेका छन्। तर अहिले मानौ यो देशको इतिहासमा केपी ओलीको पालामा मात्र मन्त्री परिषदबाट निर्णय भए जसरी तारो बनाउन खोजेर बदनाम गर्न खोजेको अनुभूति हाम्रो पार्टीलाई भइरहेको छ। त्यसैले उहाँले अरू सरकारको पालामा ज जसले जे जस्ता जति उपचार खर्चको निर्णय गरे पनि आफूलाई मात्र तारो बनाएर सरकारले विभिन्न निकायलाई दबाव दिएर प्रहार गर्न खोजेकोले आफ्नो पालामा भएका निर्णयहरू एमालेको सवालमा मात्र होइन अरू पार्टीका नेताहरूले लिएको रकम पनि सकारात्मक सोचले जवाफदेहिता लिँदै दाखिला गरेको हुन सक्छ। यो एमाले सचिव पद्मा अर्यालको भनाई समाचारमा समेटिएको छ। यसैगरी पूर्व मुख्य सचिव विमल कोइरालाको भनाई पनि यो समाचारमा राखिएको छ। उहाँ भन्नुहुन्छ, बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेल र कुमार रेग्मीलाई जग्गा फिर्ता गराएर मुद्दा नचलाउने निर्णय गरियो। अख्तियारले पहिले गरेको यस्तो निर्णयकै आधारमा मुद्दामा क्षमा गर्यो भने गलत हुन जान्छ। रकम फिर्ता गरेकै आधारमा उन्मुक्ति दिनुहुँदैन। यो पूर्व मुख्य सचिव विमल कोइरालाको भनाई समाचारमा समेटिएको छ। सत्ता फेरबदलको गोलचक्करमा प्रदेश सरकार शीर्षकको समाचार नागरिक दैनिकमा प्रकाशित छ। संघीय सत्ता परिवर्तन भइसके पनि प्रदेश सरकारहरू भने अझै राजनैतिक अस्थिरता र सत्ता समीकरणको गोल चक्करमा अल्झिएका छन्। जेएनजी आन्दोलन र फागुनको निर्वाचनपछि संघमा प्रतिपक्षमा पुगेका कांग्रेस र एमाले मात्र होइन नेपाली कम्युनिष्ट पार्टी नेकपा समेत प्रदेश सरकारको नेतृत्व लिन सकिन्छ कि भनेर सक्रिय हुन थालेका छन्। बदलिदो राजनीतिक परिस्थितिका कारण विगतका सहमतिहरू कमजोर बन्दै गएका छन्। सबै प्रदेशमा सरकार फेरबदलको गृह कार्य चलिरहेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। शिक्षामा निजी क्षेत्रको 7 खर्ब लगानी शीर्षकको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। नेपालको शिक्षामा निजी क्षेत्रको लगानी पछिल्ला वर्षहरूमा बढ़दै गएको छ। विशेष गरी विद्यालय, शिशु कक्षादेखि 12 चिकित्सा शिक्षा, इन्जिनियरिङ, नर्सिङ व्यवस्थापन तथा विदेशी डिग्री कार्यक्रम सञ्चालनमा निजी क्षेत्रको लगानी प्रभावकारी बन्दै गएको छ। उच्च शिक्षा तथा माध्यमिक विद्यालय संचालक संघ नेपाल हिसानका अध्यक्ष एवं हिमालयन व्हाइट हाउस कलेजका संचालक युवराज शर्माका अनुसार हाल नेपालको शिक्षामा निजी क्षेत्रको लगानी 7 खर्ब रूपियाँ छ। शर्माका अनुसार निजी शिक्षण संस्थामा 3 लाख जना शिक्षक कर्मचारीले रोजगारी पाएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। वर्षेनी पूजा गरिँदै 288 वर्ष पुरानो ताम्रपत्र शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। 288 वर्ष अघि राजाबाट आफ्ना पुर्खाले पाएको ताम्रपत्र गोर्खा मानबुका पछिल्लो पुस्ताले पूजा गरेर सुरक्षित राख्ने गरेका छन्। तत्कालीन गोर्खाली राजा नरभूपाल शाहबाट प्राप्त गरेको ताम्रपत्र आरूघाट गाउँपालिका 2 मानबुका घले परिवारले वर्षेनी पूजा गरेर राख्ने गरेका हुन्। पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले विक्रम सम्बत 1796 जेठ 1 गते मानबुका तत्कालीन मुखिया रामु घलेलाई विभिन्न काम, कर्तव्य र अधिकार खुलाएर ताम्रपत्र प्रदान गरेका घले खलकका शेरबहादुर घले बताउनुहुन्छ। पहिले पहिले त्यो ताम्रपत्र वर्षेनी लामा गुरू लगाएर पढ्ने अनि पूजा गर्ने गरिन्थ्यो। उहाँ भन्नुहुन्छ, अहिले चाहिँ 3-3 वर्षमा पूजा गर्ने गरिन्छ। यसलाई हामीले घले खलकले मान्ने कुल देवता जस्तै ठानेर पूजा गर्ने गरेका हौं। 288 वर्ष पुरानो ताम्रपत्रलाई घले खलकको प्रतिष्ठाको रूपमा मान्दै आएको उहाँले बताउनुभयो। आगे रागु घलेके लकुवाको सायोनापु मन्बु बाहा बिर्ता बकस भयो। मान्बुले उठाएको खडफुजा खोपका उलाक रामु घले उठाउनु, मान्बुले मानेको सरैले 12 थरी दुबारे मानु, महावीर समेत बकस भयो। सो ताम्रपत्रमा लेखिएको छ, अथवा रामु घलेलाई मानबु लकुवा महावीर बकस दिएको ताम्रपत्रमा उल्लेख छ। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। निर्माण व्यवसायलाई मासिक रूपमा भुक्तानी कति सम्भव शीर्षकको समाचार कारोबार दैनिकमा प्रकाशित छ। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरूलाई मासिक रूपमा भुक्तानी गर्ने प्रणाली स्थापना गर्न सरकारलाई सुझाव दिएको छ। यस्तो प्रणाली स्थापित भए आयोजनाको प्रगति ट्र्याकिङ सहज हुने, वित्तीय प्रगति अनुसार भौतिक काम र भौतिक काम अनुसार वित्तीय भुक्तानीबारे प्रष्टता आउने महासंघको बुझाइ छ। महासंघका महासचिव शिवहरि घिमिरेले भन्नुभयो, प्रगति अनुसार व्यवसायले काम गरे नगरेको तुरन्तै थाहा हुन्छ र सरकारलाई एक्सन लिन सजिलो हुनेछ। मासिक भुक्तानीले दैनिक ज्यालामा काम गर्ने श्रमिक सबैभन्दा धेरै लाभान्वित हुने महासंघले जनाएको छ, किनकि कतिपय पूर्वाधार आयोजनामा काम गर्ने श्रमिकले आज काम गरेर आजै ज्याला पाउँदा परिवार चलाउन सहज बनाउँछ। नेपालमा अभ्यास नभए पनि विदेशमा 7-15 दिनमा भुक्तानी हुने व्यवस्था रहेको छ। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। राजधानी दैनिकमा संविधान संशोधनको एजेण्डामा राष्ट्रिय सहमति शीर्षकको समाचार प्रकाशित छ। संविधान सभाबाट निर्माण भएको 10 वर्ष पुरानो नेपालको संविधान 2072 संशोधन एजेण्डामा करीब राष्ट्रिय सहमति भएको छ। संविधान निर्माण गरेकै दिनदेखि असहमति शुरू भए पनि 10 वर्ष ढुक्कसम्म चलेको संविधान 23 र 24 भदौ 2082 भएको जेन्जी आन्दोलनले जरैसम्म हल्लाई दिएपछि संविधान संशोधनको एजेण्डामा करीब राष्ट्रिय सहमति जुटेको हो। जेन्जी आन्दोलनपछि भएको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिष्ठाको सवाल बनाएको यो एजेण्डामा यति बेला पुराना दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेकपा लगायत दल समेत तयार भएपछि संविधान संशोधनको एजेण्डाले गति पाइरहेको छ। यो समाचार राजधानी दैनिकमा प्रकाशित छ। नेपाल समाचार पत्रमा गुणस्तरहीन करेन्ट तथा लाली ब्राण्डका चाउचाउ अझै पनि बजारमा छ्यापछ्याप्थी, कम्पनी विरूद्ध मुद्दा हाल्ने तयारी शीर्षकको समाचार प्रकाशित छ। करेन्ट तथा लाली ब्राण्डका चाउचाउ जनस्वास्थ्य हिसाबले जोखिममुक्त ठहर गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत वैशाख 31 गते उक्त चाउचाउ बजारबाट फिर्ता गर्न आदेश जारी गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता बाल कुमारी शर्माले विभागको आदेश अनुरूप बजारबाट चाउचाउ उठाएको प्रमाणसहित विवरण पेश गर्न प्रालीलाई पत्रचार गरिसकेको जानकारी दिँदै भन्नुभयो, त्यसको पालना भएको छ कि छैन हामी बुझ्दैछौं। गुणस्तरहीन चाउचाउ उत्पादन गरेको अभियोगमा कम्पनी विरूद्ध मुद्दा हाल्ने तयारी पनि गरिरहेका छौं, उहाँले भन्नुभयो। यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। केराको मूल्य पाएपछि किसान दंग शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। सुनसरीको इनरुवा नगरपालिका 9 बबियाका किसान बुधनारायण मेहताले केरा खेती गर्न थालेको एक दशक भयो। आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै उहाँ प्रत्येक वर्ष निराशा पोख्ने र परेका बेला आन्दोलित हुनुहुन्थ्यो। यसपालि भने चैत महिनाको अन्तिमदेखि उहाँ खुशी हुनुहुन्छ। इनरुवा र बोक्राहा नरसिंहमा गरी 10 बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएकोमा यसपालि अहिलेसम्मकै केराको मूल्य उच्च पाएकाले उहाँ दंग पर्नु भएको छ। मेहताले भन्नुभयो, गत वर्ष मूल्य नै नपाएर कोसाको 1-2 रूपियाँमा बेचियो, कति त्यत्तिकै खेर गयो, कति गाई भैंसीलाई खुवाइयो। प्रति कोसा अहिले 5-7 रूपियाँमा केरा लिन व्यापारी आइरहेका छन्। मेहताको बगानबाट दैनिक 1 गाड़ी केरा बिक्री भइरहेको छ। एउटा गाड़ीमा 15-25 हजार कोसा केरा अट्ने र त्यसबाट लगानी अनुसारको प्रतिफल पाउने भएपछि खुशी भएको उहाँले बताउनुभयो। केराको मूल्य पाएपछि किसान दंग शीर्षकको समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।